रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
डोटीमा जीव दुर्घटना हुँदा 9 जनाको मृत्यु 7 जना घाइते
मध्यपश्चिम विश्वविद्यालयले सम्बन्धन प्रक्रिया अघि बढाउने असन्तुष्ट विद्यार्थीहरूको विरोध भने जारी
हाल निगमले जग्गा किन्दा अनियमितता भएको ठहर अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउन अख्तियारलाई आग्रह
अमेरिकाले लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय नियम र कानून विपरीत रहेको उत्तर कोरियाको दावी आफूलाई कुनै असर नगर्ने भनाई
र नेपाल क्रिकेट संघ क्यानले विधान संशोधनका लागि साधारण सभा बोलायो
हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा डोटीको दिपाइलबाट बोक्टान गाउँपालिकाको चबरा चौताराका लागि छुटेको जीप दुर्घटना हुँदा 9 जनाको ज्यान गएको छ गए राति 10:30 बजे बोक्टान गाउँपालिका 6 गगुडामा दुर्घटना भएको हो शैलेश्वरी यातायातको 1J491 नम्बरको जीप दुर्घटना हुँदा 3 जना गम्भीर घाइते भएका छन् भने 4 जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डुटीका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिनुभएको छ जीप कच्चे सड़कबाट 450 मिटर तल खसेको छ निरन्तर पानी परेको र कच्चे सड़क भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ प्रहरी चौकी चबरा चौताराबाट उद्धारका लागि प्रहरी घटनास्थलसम्ममा गइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ दुर्घटनामा ज्यान गुमाउनेको परिचय भने खुलिसकेको छैन
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले एकतर्फी रूपमा सम्बन्धन प्रक्रिया अघि बढाएको भन्दै केही विद्यार्थीहरू आन्दोलनमा रहेकै बेला विश्वविद्यालय प्रशासनले भने यही भदौको 15 गतेसम्म सम्बन्धन दिने जनाएको छ विश्वविद्यालयले हिजो पत्रकार सम्मेलन गरेर विश्वविद्यालयको आर्थिक वृद्धि तथा गुणस्तरीय उच्च शिक्षाको लागि सम्बन्धन दिन लागेको जनाएको हो विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कोइरालाले विश्वविद्यालयले अहिले व्यवस्थापन र इन्जिनियरिङ संकायमा गरी दुईवटा विषयमा सम्बन्धन दिने निर्णय गरेको बताउनु भएको छ उहाँले विभिन्न राजनीतिक दल तथा विद्यार्थी संगठनहरूसँग छलफल गरेर नै सम्बन्धन दिन लागेको दावी समेत गर्नुभयो उहाँले सरकारले विश्वविद्यालयलाई 1 वर्षमा 9.5 करोड रकम दिने गरेकोले यो पर्याप्त नभएको भन्दै विश्वविद्यालय आफैमा आत्मनिर्भर हुनका लागि सम्बन्धन दिन लागेको जिकिर समेत गर्नुभयो गत आर्थिक वर्षमा विश्वविद्यालय प्रशासनिक खर्च तथा अन्य खर्च गरेर 23 करोड खर्च भएको उहाँको भनाइ छ विश्वविद्यालयका रजिस्ट्रार डाक्टर महेन्द्र कुमार मल्लले 4 वटा सिनेटको निर्णय अनुसार सम्बन्धन दिने तयारी भइरहेको बताउनुभयो केही विद्यार्थी संगठनले विश्वविद्यालयले एकतर्फी रूपमा नियम विपरीत सम्बन्धन दिन थालेको भन्दै केही महिनादेखि आन्दोलन जारी राखेका छन्
सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरू आन्दोलनमा उत्रेका छन् कर्मचारीको बैठकले काम अनुसारको पारिश्रमिक उठा बढाउन माग गर्दै आजदेखि इमर्जेन्सी सेवा बन्द गर्ने निर्णय गरेको हो प्राथमिक स्वास्थ्य केन्द्र सालकोटले अहिलेसम्म कम पारिश्रमिकमा इमर्जेन्सी तथा रात्रि सेवा गराएको भन्दै पारिश्रमिक बढाउन माग गरेका छन् स्वास्थ्य केन्द्र स्तरमा 24 घण्टा प्रसूति सेवा मात्र अनिवार्य रहेको र अन्य सेवा इमर्जेन्सी गर्नको लागि छुट्टै रकमको व्यवस्था नभएको उनीहरूको भनाइ छ आफूहरूका माग स्वास्थ्य सेवा व्यवस्थापन समिति तथा जनप्रतिनिधिसँग जानकारी गराए भए पनि कुनै वास्ता नगरेकाले आफूहरू आन्दोलनमा उत्रिएको स्वास्थ्य केन्द्र मेडिकल अधिकृत डाक्टर सन्दीप महतले बताउनुभयो
अविरल वर्षाले बबई तथा कर्णाली नदीमा पानीको बहाव बढेकाले हिजो दिउँसोबाट पानीको बहाव भने घटिरहेको छ। दुवै नदीको माथिल्लो तटीय क्षेत्रमा कम वर्षा भएकाले पानीको बहाव घटेको हो। चेपाङमा बबई नदीको पानीको सतह 4.46 मिटर र चिसापानीमा पानीको सतह 8.96 पुगेको थियो। चेपाङमा बबई नदीको पानीको सतह 6.1 मिटर र चिसापानीमा कर्णाली नदीको पानीको सतह 10.8 मिटर पुगेमा खतरा मानिन्छ। अविरल वर्षा र ओराही खोलामा पानीको बहाव बढेकाले ठाकुरबाबा नगरपालिका वडा नम्बर 7 मोहनपुरमा 8 घर डुबानमा परेका छन्। अन्य स्थानमा भने कुनै मानवीय तथा धनजनको क्षति नभएको जिल्ला प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले बताउनुभयो। जल तथा मौसम विभागले बर्दियामा आजसम्म वर्षा हुने पूर्वानुमान गर्दै नदी छेउका बासिन्दालाई सजगता अपनाउन आग्रह गरेको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिले नदी वरपरको समुदायलाई सचेत रहन पनि आग्रह गरेको छ। बाढी सम्बन्धित थप सूचना प्राप्त गर्न जिल्ला आपतकालीन कार्यालय सञ्चालन केन्द्रको टेलिफोन नम्बर 084420999 र जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको 1155 सम्पर्क गर्न समेत अनुरोध गरेको सूचना व्यवस्थापन अधिकृत रूपन गेवालीले बताउनुभयो।
यता सुदूरका पहाड़ी जिल्लामा अविरल भारी वर्षाका कारण कञ्चनपुरमा खोलाले बगाउँदा हिजो एकजनाको ज्यान गएको थियो। त्यस्तै खोलामा बाढ़ी आएपछि बेतकोट नगरपालिका 5 धरमपुर स्थित मुक्त कमैया शिविरका 75 वर्षका वृद्ध साधुराम खुनाको भने ज्यान गएको हो। खोला तर्ने क्रममा पलखरी खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। लगातारको वर्षाका कारण दोदा नदीमा बाढ़ी आएपछि बेलौरी नगरपालिका वडा नम्बर 5 पर्ने रामनगर र उदयपुर गाउँमा दर्जनौ घर परिवार भने बाढ़ीबाट प्रभावित भएका छन्। उदयपुर गाउँका हरिचन्द्र राणा, सच्चा राणा, रामकिशन राणा, कार्यराम राणा, दयाराम राणा, गणेश राणा, हेकमत सिंह साउद र खड्ग कुंवर लगायतका परिवारलाई विस्थापित भएको स्थानीय धोकराज राणाले बताउनु भएको छ। यस्तै यता शुक्लाफाटा नगरपालिका 7 चिउरी खोलाको दोभानमा थुनेका 27 जनाको भने हिजो नै उद्धार गरिएको छ। गोठाला गएकाहरू निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए। वडा अध्यक्ष जगत बहादुर सिंह, जेपी स्पोर्ट्स क्लबका पदाधिकारी र सशस्त्र प्रहरी सहितको छोलीले थुनेका उनीहरूको 4 घण्टापछि नै उद्धार गरेको प्रहरीले जनाएको छ। यता वर्षासँगै नदीको सतह बढेर पानी बस्तीमा पसेपछि कैलालीको टिकापुर र जानकी गाउँपालिकाका करिब 200 घर डुबानमा परेका थिए। पथैया नदीको बाढी गाउँ पसेपछि टिकापुर नगरपालिका वडा नम्बर 6 भर्तापुर गाउँका 52 घर परिवार विस्थापित भएका वडा अध्यक्ष बलिराम चौधरीले बताउनु भएको छ। टिकापुर नगरपालिकाको बजार क्षेत्र पुरै जलमग्न भएको थियो भने जानकी गाउँपालिकाको वडा नम्बर 4 र 7 100+ घर डुबानमा परेको पनि प्रहरीले जनाएको छ। बाढी पीड़ितहरूलाई तत्काल राहतको लागि खानाको व्यवस्था गरिएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीले बताउनु भएको थियो। कर्णाली नदीमा पानीको सतह खतराभन्दा माथि पुगेकाले हिजो आसपासका बासिन्दालाई भने उच्च सतर्कता रहन पनि आग्रह गरिएको थियो।
घोराई उपमहानगरपालिकाले घोराई बजार व्यवस्थापनको काम सुरु गरेको छ। व्यवस्थित गाडी पार्किङ, छाडा पशु चौपाई नियन्त्रण, फुटपाथ व्यापारको व्यवस्थापन, निर्माण सामग्रीको व्यवस्थापन, सड़क सुधार र गाडीको गति नियन्त्रण गर्ने काम सुरु गरिएको हो। वडा नम्बर 15 आयोजनामा हिजो उपमहानगरपालिकाले सरकारवाला निकायसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी बजार व्यवस्थापनका लागि 9 सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ। वडा नम्बर 15 अध्यक्ष रमेश कुमार पाण्डेको संयोजकत्वमा जिल्ला प्रशासन, उपमहानगर पालिका, सड़क कार्यालय, ट्राफिक प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, राप्ती सार्वजनिक यातायात समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसाय समिति र दाङ देवकिरी होटल व्यवसाय समितिका एकजना प्रतिनिधि रहने गरी बजार व्यवस्थापन कार्यदल गठन गरिएको छ। समितिले 15 दिनभित्र घोराई बजारको व्यवस्थापनका लागि विकल्प सहितको योजना तयार पार्ने जिम्मेवारी पाएको छ।
बागलुङमा पहिरोको कारण एकै घरका 4 सहित 6 जनाको ज्यान गएको छ। घरमाथिबाट खसेको पहिरोमा पुरी र निसी खोला 2 एउटै परिवारको 4 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। पहिरोमा पुरी र 67 वर्षका मणिलाल छन्त्याल, उहाँका श्रीमती 63 वर्षीय नन्दकली बुहारी, 22 वर्षका बिन्दु र छोरी गीता छन्त्यालको ज्यान गएको प्रहरीले जनाएको छ। निसीखोला 1 हुल्दीमा पहिरोले घर बगाउँदा 70 वर्षका खगिसरा सिजालीको पनि ज्यान गएको प्रहरीले जनाएको छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लीला भने यो विश्राम तपाईँ अहिले सबैको मन सुनि रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। कृषि विकास मन्त्रालयले देशभर 82% धान रोपाई सकिएको जनाएको छ। यो वर्ष 95% खेतमा धान रोपाई हुने मन्त्रालयले जनाएको छ। गत वर्ष 90% धान रोपाई भएको थियो, तर दुई नम्बर प्रदेशका 6 जिल्लामा भने 50% पनि धान रोपाई हुन सकेको छैन। पानी नपरेका कारण रोपाई हुन नसकेका जिल्लामा वैकल्पिक उपाय अवलम्बन गरिने मन्त्रालयका प्रवक्ता डाक्टर योगेन्द्र कुमार कार्कीले बताउनुभयो। एक साता ढिला गरी मौसम शुरू भएकाले भदौ तेस्रो सातासम्म रोपाई हुन सक्ने उहाँले बताउनु भएको छ। यो वर्ष कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान 6% पुर्याउने लक्ष्य सरकारको रहेको छ। कृषि उत्पादनमा पनि धानको सबैभन्दा धेरै योगदान कुल गृहस्थ उत्पादनमा रहँदै आएको छ। सरकारले चालु आर्थिक वर्षमा 7.2% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। 95% खेतमा धान रोपाई हुन सके आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने अपेक्षा सरकार ले लिएको छ।
स्वाइन फ्लूका कारण 6 ज्यान गएको पुष्टि भएपछि स्वास्थ्य सेवा विभागले सरकारी तथा निजी अस्पतालमा मौसमी रोगाखोकी इन्फ्लुएन्जा भई उपचारमा आउने बिरामीको लगत संकलन शुरू गरेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताल तथा केही निजी अस्पताललाई दैनिक विवरण अनिवार्य महाशाखामा पठाउन निर्देशन दिएको छ। महाशाखाका निर्देशक डाक्टर भीम आचार्यले देशका केही भागमा प्रकोपका रूपमा स्वाइन फ्लू देखा परेको हुँदा समयमै नियन्त्रणमा लिन लगत संकलन थालेको बताउनु भएको छ। हालसम्म H1N1 नामक यो फ्लूका कारण 6 ज्यान गइसकेको छ। ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, रुगाखोकी लाग्ने, श्वास फेर्न अप्ठ्यारो हुने तथा बालबालिकालाई झाडा बान्ता समेत हुने यसका लक्षण रहेका छन्। यसबाट जोखिन खोक्दा सफा कपडा तथा रुमालले नाक मुख छोप्ने, साबुन पानीले हात धुने, पोसिलो तथा झोल पदार्थ पिउने, अनावश्यक रूपमा भिडभाड भएको स्थानमा नजान चिकित्सकले सुझाव दिएका छन्।
सार्वजनिक लेखा समितिले पेट्रोल भण्डारणका लागि नेपाल ऑयल निगमले जग्गा किन्दा अनियमितता भएको ठहर गर्दै अनुसन्धान गरी कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ। लेखा समितिका बैठकले ऑयल निगमका अधिकारीले टेण्डरको नाममा कागज मिलाएर दलालसँग मिलेमतो गर्दै जग्गा किनेको निष्कर्ष निकालेको छ। जग्गा प्राप्तिको सरकारी कम्पनीको प्रक्रिया छलेर गोलमटल रूपमा टेण्डर गर्दै झण्डै 1 अर्ब रूपियाँ अनियमितता गरेको पाइएको समिति सभापति डोप्रसाद उपाध्यायले बताउनु भएको छ। संसदको उपभोक्ता हित संरक्षण समितिले 7 इन्धन भण्डारणका लागि सार्वजनिक जग्गा खरिद गर्ने भनी दिएको निर्देशन विपरीत निजी क्षेत्रको जग्गा खरिद गरेको पाइएको हो। जग्गा प्राप्ति ऐनलाई व्यवस्था गरी टेण्डर प्रक्रियामा गएको तथा चलन चल्तीको मूल्यभन्दा बढी रकम तिरेको लेखा समितिको ठहर रहेको छ।
यस्तै लेखा समितिले साझा प्रकाशनलाई सम्पूर्ण आर्थिक तथा प्रशासनिक विवरण 5 समितिमा पेश गर्न निर्देशन दिएको छ। सरकारले उपलब्ध गराएको अनुदान तथा ऋण सहयोग रकमको चरम भ्रष्टाचार गरेको भन्ने समाचार सार्वजनिक भएपछि समितिले आवश्यक अध्ययनका लागि सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको हो। 5 खरिद बिक्री, सम्पत्ति, उत्पादन, दायित्व, आय र व्यय लगायतका सम्पूर्ण विवरण 5 समितिमा पेश गर्न निर्देशन दिएको हो। समितिले साझा प्रकाशनभित्र हुने सबै आर्थिक कारोबारको निर्णयको प्रक्रिया, 5 नियुक्त गरेका कर्मचारी र तिनको सेवा सुविधाको विवरण तथा शिक्षा मन्त्रालयबाट गठन गरिएको छानबिन समितिको प्रतिवेदन पनि मगाउने निर्णय गरेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर 19 फेरि मतदान भएपछि अहिले मतगणना भइरहेको छ। हिजो मतदान भएपछि राति 11:30 मतगणना शुरू भएको हो। सर्वदलीय बैठकको निर्णय अनुसार 4 टोली बनाएर मतगणना भइरहेको छ। पछिल्लो मतपरिणाम अनुसार वडा नम्बर 19 401 मतगन्दा एमालेका देवी गेवालीले यो वडामा 145 र रेणु दाहालले 204 मत पाउनु भएको छ। पछिल्लो मतपरिणाम अनुसार वडा नम्बर 19 रेणु दाहालले अग्रता लिनु भएको छ। 19 नम्बर वडाको मत गनेर 20 नम्बर वडाको सुरु गर्ने तयारी छ। पहिलो चरणको मतगणनाका क्रममा गएको जेठ 14 गते राति माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए। मतपत्र च्यातिएसँगै रोकिएको वडा नम्बर 19 मतगणना फेरि मतदानपछि सुरु भएको छ। मतगणना स्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ। मुख्य निर्वाचन अधिकृत कवि प्रसाद नेउपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणना स्थलमा 3 र बाहिर 2 सीसी क्यामेरा जडान गरिएको छ। मतगणना स्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तार जाली लगाइएको छ। दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन्। राजनीतिक दलका प्रमुख नेतृत्व उम्मेद्वार र गणना हुने वडाका प्रतिनिधि बाहेक अन्य प्रतिनिधि राखिएको छैन। भदरपुर महानगरपालिका 19 हिजो भएको मतदानमा 75% मत खसेको थियो। जम्मा 3,797 मतदाता रहेको भरतपुर 19 2887 मत खसेको छ। भरतपुर 20 3,302 र भरतपुर 19 2887 मत सहित 6,172 मत गर्न बाँकी रहेको छ।
स्वास्थ्य मन्त्रालयले सुत्केरी विदा 6 पुर्याउन तीव्र पहल शुरू गरेको छ। जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी विदा 6 पुर्याउने पहल गरेको हो। हाल निजामती ऐनमा महिलालाई सुत्केरी विदा 60 र पुरूषलाई सुत्केरी स्याहार विदा भने 15 रहेको छ। सार्का अन्तर्गत बंगलादेश र भारतले सुत्केरी विदा 6 प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेको छ। नेपालमा वर्षेनी कति महिला सुत्केरी हुन्छन्, यसमा कति सरकारी तथा गैर सरकारी सेवामा कार्यरत छन् भन्ने आधिकारिक तथ्याङ्क नभएको जनाइएको छ। व्यवस्थापिका संसद सचिवालयमा स्वास्थ्य मन्त्रालयले तयार पारी प्रस्तुत गरेको प्रजनन तथा मातृ सुरक्षा सम्बन्धी विधेयकको मसौदामा 2 लागि मात्र यो प्रावधान लागू हुने व्यवस्था गरिएको छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लिला भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबरमा लागौं एउटा विदेशको खबरतिर। उत्तर कोरियाले आफ्नो देशका विरूद्धमा संयुक्त राज्य अमेरिकाले हालै लगाएको नाकाबन्दीको कडा शब्दमा विरोध गरेको छ। उसले एकपक्षीय रूपमा अमेरिकाले आफ्नो देशमाथि लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय नियम र कानून विपरीत रहेको दावी पनि गरेको छ। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिकाको यो नाकाबन्दीले आफूहरूलाई कुनै असर नगर्ने भन्दै आत्मनिर्भर हुन सघाउ पुर्याउने जनाएको छ। संयुक्त राष्ट्र लगायत अन्तर्राष्ट्रिय समुदायले भने गरेको आग्रहको व्यवस्था गर्दै उत्तर कोरियाले क्षेपास्त्र परीक्षण निरन्तरता दिएपछि अमेरिकाले हालै नयाँ र कडा खालको नाकाबन्दी लगाएको हो। संयुक्त राष्ट्रसंघ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानूनको उल्लङ्घन गरेको प्रतिक्रिया दिँदै आएको भए पनि उत्तर कोरियाले भने यस्तो कुनै आग्रह सुन्ने गरेको छैन।
र भेरी खबरको अन्त्यमा एउटा खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको निलम्बनमा परेको नेपाल क्रिकेट संघ क्यानले विधान संशोधनका लागि साधारण सभा बोलाएको छ। सल्लाहकार समूहले तयार पारेको विधान अनुमोदन गर्न आईसीसीले 1 समय दिएकाले भदौको 6 र 7 गते साधारण सभा बोलाएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताउनु भएको छ। सल्लाहकार समूहमा क्यानको प्रस्तावित विधानका अधिकांश विषयमा सहमति जुटे पनि नयाँ विधान अनुसार निर्वाचनका लागि बोलाइने साधारण सभामा निर्वाचित क्यानको 31 सदस्यीय बोर्ड सदस्यको सहभागिताको विषय अझै मिलेको छैन। निर्वाचित क्यानका तर्फबाट सल्लाहकार समूहमा रहेका प्याकुरेल र चतुरबहादुर चन्द्रे भोटिङ राइट बिना नै आफूहरू साधारण सभामा जान पाउनुपर्ने मत राखे पनि सल्लाहकार समूहका अरू सदस्यले सहमति जनाएका छैनन्। चन्द्र र प्याकुरेल समूहले यो विवाद अझै नमिलेको भन्दै आईसीसीलाई लिखित पत्र समेत पठाएको छ। सल्लाहकार समूहको कार्य देशमा नै विधान संशोधन क्यानको साधारण सभाले गर्ने व्यवस्था र यसलाई राष्ट्रिय खेलकुद परिषदले स्वीकृत गरेपछि मात्रै लागू हुने व्यवस्था रहेको छ। चन्द र प्याकुरेलले आफूहरूले सहमति नगरेका विषय साधारण सभाबाट अनुमोदन गराउन आफूहरू बाध्य नहुने बताउनु भएको छ। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
डोटीमा जीप दुर्घटना, 9 जनाको मृत्यु, 7 जना घाइते।
मध्यपश्चिम विश्वविद्यालयले सम्बन्धन प्रक्रिया अघि बढाउने, असन्तुष्ट विद्यार्थीहरूको विरोध भने जारी।
आयल निगमले जग्गा किन्दा अनियमितता भएको ठहर, अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउन अख्तियारलाई आग्रह।
अमेरिकाले लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय नियम र कानून विपरीत रहेको उत्तर कोरियाको दावी, आफूहरूलाई कुनै असर नगर्ने भनाई।
र नेपाल क्रिकेट संज्ञानले विधान संशोधनका लागि साधारण सभा बोलायो।
हवस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा बिदा हुन्छौ। ताजा समाचार, स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।